यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। संयुक्त अधिराज्यको ग्लास्गोमा यही कार्तिक 15 र 16 गते हुने जलवायु परिवर्तन सम्बन्धी सम्मेलन COP26 सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान लन्डन प्रस्थान। संघीय संसदको चालू अधिवेशन आज राति 12 बजेदेखि अन्त्य हुँदै न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिष्कार गरेकाले आज पनि सर्वोच्च अदालतमा मुद्दाको सुनवाई हुन सकेन। 10 राष्ट्रिय महाधिवेशनमा सहभागी हुनेको संख्या 1999 बनाउने नेकपा एमालेको निर्णय र जलवायु परिवर्तन सम्बन्धी वर्ल्ड लीडर समिट COP26 भाग लिन विश्वभरका नेताहरू ग्लास्गो पुग्ने क्रम शुरू।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्कटल्याण्ड स्थित ग्लास्गो शहरमा यही कार्तिक 15 र 16 गते आयोजना हुने वर्ल्ड लीडर समिटमा सहभागी हुने क्रममा आज अपरान्न कतारको राजधानी दोहा पुग्नु भएको छ। नेपालका तर्फबाट समिटमा सहभागी हुने उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्नुहुँदै प्रधानमन्त्री देउवा आज बिहान काठमाण्डुबाट कतार एयरको विमानबाट दोहाको हमद अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु भएको हो। विमानस्थलमा उहाँलाई कतारका लागि नेपालका कार्यवाहक आवासीय राजदूत लक्ष्मण खनाल, कतारका शिष्टाचार अधिकारी लगायतले स्वागत गर्नुभएको थियो। प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधि मण्डल आजै दोहाबाट बेलायतको राजधानी लन्डनका लागि प्रस्थान गर्नेछ। प्रधानमन्त्री देउवा यही कार्तिक 15 गते COP26 औपचारिक उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ। उहाँले वर्ल्ड लीडर समिटमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सोही दिन साँझ बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सम्मेलनमा भाग लिन आउनुभएका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री देउवा सहभागी हुनुहुनेछ। संयुक्त अधिराज्यमा रहँदा प्रधानमन्त्री देउवाले विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम छ। प्रधानमन्त्री देउवा आगामी कार्तिक 18 गते स्वदेश फर्कनुहुनेछ। यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री बालकृष्ण खाँडलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्नु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्याण्डमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्नुभएपछि गृहमन्त्री खाँडलाई प्रधानमन्त्रीको सिफारिशमा दैनिक प्रशासनिक काम गर्ने गरी राष्ट्रपति भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तीमा उल्लेख छ। नेपाली कंग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा वातावरण परिवर्तन सम्बन्धी राष्ट्रसंघीय सम्मेलन COP26 सहभागी हुन आज बेलायत प्रस्थान गर्नुभएकोले उहाँ फर्की नाउन्जेलसम्मका लागि नेपाली कंग्रेसले उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यवाहक सभापति तोकेको छ। सो कुरा नेपाली कंग्रेसले आज एक विज्ञप्ति जारी गरी जनाएको छ। प्रधान न्यायाधीशको राजीनामा माग्दै सर्वोच्च अदालतका न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिष्कार गरेको कारण आज पनि सर्वोच्चमा मुद्दाको सुनवाई हुन सकेन। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले आजका लागि 8 इजलास गठन गरी 172 मुद्दाको पेशी तोक्नु भएको थियो। प्रधान न्यायाधीशसँग असन्तुष्ट सर्वोच्चका अन्य सबै न्यायाधीश इजलासमा नबसेपछि 4 दिन यता बन्दी प्रत्यक्षीकरण लगायतका कुनै पनि मुद्दामा सुनवाई हुन सकेको छैन। न्यायाधीशहरू इजलासमा सहभागी नहुँदा न्याय प्रभावित भएको भन्दै न्यायमा असर पर्ने गरी कार्य नगर्न नगराउन माग गर्दै 150 न्यायाधीशहरूले आज 3 रिट सर्वोच्चमा पुगेको छ। अधिवक्ता स्वागत नेपाल, कृष्ण प्रसाई लगायतको सो रिट दर्ता प्रक्रियाका लागि अध्ययनमा रहेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो। यता प्रधान न्यायाधीश जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएशनले 5 दिने अल्टिमेटम सहित दबावमूलक कार्यक्रम घोषणा गरेको छ। नेपाल बारको आज बसेको बैठकले प्रधान न्यायाधीश जबराको राजीनामा माग गर्दै आइतबारदेखि कालोपट्टी बाँधेर धरनामा बस्ने जनाएको हो। बारले आइतबारदेखि 4 दिन सर्वोच्च अदालतमा कालोपट्टी बाँधेर धरनामा बस्ने निर्णय गरेको अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो। संघीय संसदको चालू अधिवेशन आज राति 12 बजेदेखि अन्त्य हुँदैछ। मन्त्री परिषदको हिजो बसेको बैठकले संविधानको धारा 93 को उपधारा 2 बमोजिम गरेको सिफारिश अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज राति 12 बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गर्नुभएको हो। संघीय संसदको अधिवेशन अन्त्य भएसँगै कार्तिक 29 गते सोमबारका लागि तोकिएको प्रतिनिधि सभा बैठक र सूचनाद्वारा तोकिने गरी स्थगित भएको राष्ट्रिय सभाको बैठक समेत अन्त्य भएको संसद सचिवालयले जनाएको छ। नेकपा एमाले 10 राष्ट्रिय महाधिवेशनका लागि सहभागी हुने प्रतिनिधिको संख्या 1999 बनाउने निर्णय गरेको छ। ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति भवनमा बसेको केन्द्रीय कमिटी बैठकले यसअघि स्थायी कमिटिले 1536 प्रतिनिधि संख्या प्रस्ताव गरेकोमा 400 प्रतिनिधि थप्दै 1999 बनाउने निर्णय गरेको प्रवक्ता प्रदीप गेवालीले जानकारी दिनुभयो। बैठकले यही कार्तिक 27 गते एकै दिन महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्ने समेत निर्णय गरेको छ। यस्तै बैठकले 10 महाधिवेशनका लागि चयन गरेको 21 सदस्यीय मूल व्यवस्थापन कमिटिमा 2 थप गरी 23 सदस्यीय बनाउने निर्णय गरेको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नीति र विचारमा एकता भएको र भर्खरै सकिएको ओडा र पालिका अधिवेशनमा देखिएको उत्साह एकता समझदारीलाई महाधिवेशनमा पनि कायम गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको प्रवक्ता गेवालीले बताउनुभयो। एमाले केन्द्रीय कमिटिको अर्को बैठक मंगिर 9 गते चितवनको सौराहामा बस्ने प्रवक्ता गेवालीले जानकारी दिनुभयो। एमालेको राष्ट्रिय महाधिवेशन यही मंगिर 10 देखि 12 गतेसम्म चितवनमा हुँदैछ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले तीनै तहको निर्वाचन एउटै समयमा गर्नुपर्ने बताउनु भएको छ। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले आगामी निर्वाचन एउटै समयमा गर्दा राज्यको ठूलो खर्च जोगिने विचार व्यक्त गर्नुभयो। उहाँले अबको स्थानीय चुनावमा समाजवादीको संगठनले तल्लो तहसम्म आफ्ना योजनाहरू पुर्याउने बताउँदै अन्य पार्टीहरूसँग चुनावी तालमेल हुन सक्ने बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्ने बताउनु भएको छ। अखिल नेपाल प्रगतिशील जनस्वास्थ्य कर्मी महासंघले आज चितवनमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले स्वास्थ्य क्षेत्रमा नीतिगत रूपमा आमूल परिवर्तन ल्याउनुपर्ने बताउनुभयो। उहाँले राजनैतिक परिवर्तन भए पनि पुरानै ऐन नियम र परम्परा कायम रहेकाले स्वास्थ्य क्षेत्रमा परिवर्तन आउन नसकेको बताउनुभयो। नेपाल भारत परामर्श समूहको 14 बैठक आज भारतको बेंगलुरूमा सम्पन्न भएको छ। बैठकमा पारस्परिक सुरक्षा चासो, नेपाली सेनाको तालिम र क्षमता अभिवृद्धि आवश्यकता, विपद व्यवस्थापनमा सहयोग, विभिन्न रक्षा भण्डारका लागि नेपाली सेनाको आवश्यकता सम्बोधन र सहयोग, विज्ञ प्रशिक्षकको आदान प्रदान, उच्चस्तरीय तथा कार्यात्मक स्तरमा संयुक्त भ्रमण आदान प्रदान, संयुक्त रूपमा विपद व्यवस्थापनका साथै साहसिक खेल आयोजना र सुरक्षा सम्बन्धी विषयमा सूचना आदान प्रदान गर्ने बारेमा छलफल भएको थियो। बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव तीर्थराज वाग्लेले गर्नुभएको थियो भने भारतीय प्रतिनिधि मण्डलको नेतृत्व बाह्य मामिला मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवले गर्नुभएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले सरकारी राष्ट्रिय ध्वजावाहक विमान नेपाल वायु सेवा निगमलाई सबै मिलेर उचाइमा पुर्याउनु पर्ने बताउनु भएको छ। आज मन्त्रालयमा आयोजना गरिएको सरकारी तथा निजी क्षेत्रका जहाज संचालक संघको छलफलमा मन्त्री आले देशमा निजी क्षेत्रका जहाज फस्टाए झै नेपालको एकमात्र सरकारी राष्ट्रिय ध्वजावाहक विमान नेपाल वायु सेवा निगमलाई सबै तह तबका र क्षेत्रबाट माथि उकास्न एकजुट हुन आग्रह गर्नुभयो। छलफलमा सरकारी क्षेत्रको राष्ट्रिय ध्वजावाहक जहाज सञ्चालनका लागि निजी क्षेत्र सकारात्मक रहने निजी क्षेत्रका सञ्चालकहरूले प्रतिबद्धता जनाउनु भएको थियो। यस्तै निजी क्षेत्रका सञ्चालकहरूले नेपालका अधिकांश पहाड़ी जिल्लामा रहेका विमानस्थल जहाजका लागि सुरक्षाको खतरा भएकाले ती क्षेत्रमा तत्काल सुरक्षा व्यवस्था कड़ा पारिदिन मन्त्री आलेसँग आग्रह गर्नुभयो। नेपालमा आज थप 549 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालाबाट 7145 नमूनाको पीसीआर परीक्षण गर्दा 490 जना तथा 2601 नमूनाको एन्टिजेन परीक्षण गर्दा 59 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज थप 569 कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् भने थप 6 जनाको कोरोनाका कारण मृत्यु भएको छ। हालसम्मको तथ्याङ्क अनुसार नेपालमा 10,151 जना कोरोनाका सक्रिय संक्रमित रहेको र संक्रमण निको हुने दर 97.3% रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले सरकार मुलुकभर विद्युतीकरणको योजनामा जुटेको बताउनु भएको छ। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको 25 वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको फुटसल प्रतियोगिताको आज काठमाण्डुमा उद्घाटन गर्नुहुँदै वहाँले सरकारको विद्युतीकरणको योजनालाई सफल बनाउन केन्द्रको ठूलो भूमिका रहेको बताउनुभयो। राष्ट्रिय प्रसारण लाइन नपुगेका दूरदराजका जनतामा केन्द्र मार्फत ऊर्जामा पहुँच पुगेको जनाउँदै वहाँले आगामी दिनमा केन्द्रलाई परिमार्जित ढंगबाट अघि बढ़ाउन निर्देशन दिनुभयो। वर्षौंदेखि पुनर्स्थापनाको पर्खाईमा रहेका कञ्चनपुरका आरक्ष पीड़ितहरू हालैको बेमौसमी वर्षाका कारण थप समस्यामा परेका छन्। नदी किनार र खोला छेउछाउमा बसोबास गर्दै आएका आरक्ष पीड़ितहरूले काटेको धान बाली बाढ़ीले बगाएको र काट्न बाँकी धान खेतमै उम्रिएपछि उनीहरू वर्षभरि के खाने भन्ने चिन्तामा छन्। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको रिपोर्ट।
बेमौसमी वर्षाका कारण कञ्चनपुर जिल्लामा मानवीय क्षति नभए पनि भौतिक र कृषि क्षेत्रमा भने ठूलो क्षति भएको छ। दुई दशकदेखि पुनस्थापनाको पर्खाईमा खुला आकाशमुनि नदी तथा जंगलको छेउछाउमा बस्न बाध्य आरक्ष पीड़ितहरूका विभिन्न बस्तीहरू मध्ये ढक्का चान्दे शिविरका 65 झुपड़ी पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने नदी किनारको जमीन खनजोत गरी लगाइएको धान बाली काटेर राखेको अवस्थामा नदीमा आएको बाढ़ीले पूरै बगाएर लगेको आरक्ष पीड़ित जिल्ला संघर्ष समिति कञ्चन पुरका अध्यक्ष हिरा सिंह भण्डारीले जानकारी दिनुभयो।
मुखमा लागेको भातलाई यस्तो स्थिति पारिदियो, घरहरू पनि बाँसका कठेङ्ग्राहरू ध्वस्त भए।
वर्षभरि खान पुग्ने गरी भण्डारण गरी राख्ने र बाँकी उत्पादन बिक्री गरी जीविकोपार्जन गर्दै आएका कृषकहरूले काटेर खेतमै राखेको र काट्न बाँकी धान बाली चार दिनको वर्षाले डुबानमा परि यति बेला खेतमै उम्रिएको छ। अकल्पनीय क्षति बेहोरेपछि सरकारले राहत र क्षतिपूर्ति उपलब्ध गराई जीविकोपार्जनमा सहजता ल्याइदिनुपर्ने कृषकहरूको माग छ। कञ्चनपुरको बेलौरीका कृषक पुष्पा राणा।
धान पुरै नुकसान हुई गयो, का खामंगे हमरा त कछु रहि गयो है, वो त पुरो गिन्धात है।
कृषकहरूले लगाएको धान बाली, तरकारी, दलहन, तेलहन र उखु बाली तथा पंक्षीजन्य वस्तुहरू समेतको क्षति भएको छ। विपदपछि माथिल्लो तहका विभिन्न निकायसँग समन्वय गर्दै स्थानीय तहहरूले बाढ़ी तथा डुबानबाट भएको क्षतिको लगत संकलन गरिरहेका छन्। यसबीचमा तीनै तहका जनप्रतिनिधिहरूले समेत केही ठाउँहरूमा स्थलगत अनुगमन गर्दै उचित राहत र क्षतिपूर्तिका लागि पीड़ित नागरिकहरूलाई आश्वासन समेत दिइएको छ। नेपाल सरकारका कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडु।
किसानलाई तत्काल राहत, क्षतिपूर्ति, पुनर्स्थापन र पुनर्निर्माणका निमित्त नेपाल सरकार आफ्नो क्षमताले भए त्यसबाट वा नभ्याउँदा विदेशी संशोधन ल्याएर पनि हामी एउटा स्पेसल प्याकेज राहतका निमित्त ल्याउँछौ।
प्रारम्भिक उद्धार र व्यवस्थापनका कार्यमा सरकारी, गैर सरकारी तथा सामाजिक संघ संस्था सहित युवाहरूले महत्वपूर्ण भूमिका निर्वाह गरे पनि विपदबाट भएको क्षतिको यकिन गरी राहत तथा क्षतिपूर्ति दिने कार्य भने हुन सकेको छैन। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
काठमाडौँ महानगरपालिकाले म्याद सकिएको सामग्री प्रयोग गरेको पाइएपछि सुन्धारा स्थित गुलाब मिठाई पसललाई 2,00,000 जरिवाना गराएको छ। काठमाडौँ महानगरपालिकाले आज गरेको तिहार लक्षित बजार अनुगमनका क्रममा सो पसलबाट बिक्री वितरण हुँदै आएको मिठाईमा म्याद सकिएको सामग्री प्रयोग भएका अन्य कम्पनीले उत्पादन गरेका खाद्य वस्तुमा आफ्नो लेबल र आफूले उत्पादन गरेका खाद्य वस्तुमा भारतीय कम्पनीको लेबल राखेको उत्पादन मिति उल्लेख नभएको पाइएको हो। विश्व पक्षघात दिवस आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ। दिवसका अवसरमा धापासी स्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले आयोजना गरेको कार्यक्रममा विश्वमा वर्षेनी 1,30,00,000 व्यक्तिलाई पक्षघात हुने गरेको चिकित्सकहरूले बताएका छन्। कार्यक्रममा वरिष्ठ चिकित्सक एवं न्यूरोलोजिस्ट डाक्टर राजु पौडेलले विश्वमा वर्षेनी 1,30,00,000 व्यक्तिलाई पक्षघात हुने गरेको तथ्याङ्क सार्वजनिक गर्दै पक्षघात भएका मध्ये एक तिहाईले अकालमा ज्यान गुमाउ परेको बताउनुभयो। डाक्टर पौडेलले उच्च रक्तचाप, मधुमेह, मोटोपन, धूम्रपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गड़बड़ हुँदा पक्षघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहनुपर्ने बताउनुभयो। गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी जोमसोम कोरोला सड़क खण्ड स्तरोन्नति गर्न दैनिक 10 घण्टा बन्द गरिने भएको छ। नियमित सड़क संचालन गर्दा सड़क विस्तारमा समस्या भएपछि आज बिहानदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि दैनिक 10 घण्टा सड़क बन्द हुने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। सड़क स्तरोन्नतिका लागि मुस्ताङको सिमानामा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका 3 दानाको काभ्रे भीरमा मरमत र सवारी साधन एकसाथ आवत जावत गर्न नसक्ने तथा चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले जोखिमबाट सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नु परेको प्रहरी नायब उपरीक्षक श्याम कुमार राईले बताउनुभयो। अमेरिकी राष्ट्रपति जो बाइडेन अन्तर्राष्ट्रिय सम्मेलनहरूमा भाग लिन युरोप पुग्नु भएको छ। राष्ट्रपति बाइडेन 20 खर्ब डलरको घरेलु योजना त्यत्तिकै छाडेर युरोपतिर जानुभएको हो। राष्ट्रपति बाइडेनले बेलायतमा हुने वातावरण सम्मेलनमा ठूलै योजना दिने आशा गर्नुभए पनि आफ्नै दलका सांसदहरूले उहाँको योजनामा मतदान गरेनन्। पछिल्ला दिनमा घट्दो लोकप्रियताको सामना गरिरहनुभएका बाइडेनले आफ्नो राष्ट्रपतित्व आफैमा सन्तुलनमा अडिरहेको बताउनुभयो। हिजो इटलीको रोम पुग्नुभएका बाइडेन त्यहाँ G20 सम्मेलनमा सहभागी भई COP26 सम्मेलनमा भाग लिन बेलायत जानुहुने कार्यक्रम छ। यसैबीच जलवायु परिवर्तन सम्बन्धी विश्वव्यापी सम्मेलन COP26मा भाग लिन विश्वभरका नेताहरू बेलायतको ग्लास्गोमा पुग्ने क्रम शुरू भएको छ। इण्डोनेशियाका राष्ट्रपति जोको विडोडोले गरीब राष्ट्रहरूलाई कोरोना विरूद्धको खोप दिन धनी राष्ट्रहरूलाई आग्रह गर्नुभएको छ। राष्ट्रपति विडोडोले बेलायती प्रसारण संस्था बीबीसीसँगको एउटा अन्तर्वार्तामा धनी राष्ट्रलाई खोप फालाफाल हुने तर गरीब राष्ट्रले नपाउने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो।
अर्थमन्त्री जनार्दन शर्माले नेपाललाई फूलमा आत्मनिर्भर बनाउने गरी फूल उत्पादनमा लाग्न फूल व्यवसायहरूलाई आग्रह गर्नुभएको छ। शुक्रबार ललितपुरमा 14 गोदावरी पुष्प प्रदर्शनीको उद्घाटन गर्नुहुँदै अर्थमन्त्री शर्माले देशको अर्थतन्त्रमा टेवा पुर्याउने, व्यापार घाटामा योगदान गर्ने र देशलाई फूलमा आत्मनिर्भर बनाउने अर्थमा पुष्प खेतीको नेपालमा विशेष महत्व रहेको बताउनुभयो। अर्थमन्त्री शर्माले फूल नेपालीको संस्कृतिसँग जोडिएकोले यसको प्रवर्धन र विस्तार गरी रोजगारी वृद्धि तथा आयातलाई प्रतिस्थापन गर्ने गरी योजनाबद्ध रूपमा फूल खेती विस्तारमा लाग्न फूल व्यवसायीहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा फ्लोरिकल्चर एसोसिएशन अफ नेपालका अध्यक्ष मीनबहादुर तामाङले प्रदर्शनीको क्रममा 35,000 भन्दा बढ़ीले मेलाको अवलोकन गर्ने र 50,00,000 भन्दा बढ़ीको कारोबार हुने अपेक्षा गरिएको बताउनुभयो। प्रदर्शनीमा गोदावरी जातका फूलका साथै विश्वभर प्रचलनमा रहेका विभिन्न फूलहरू, पुष्प खेती गर्दा आवश्यक पर्ने औजार, मल लगायतका सामग्रीहरू प्रदर्शनमा राखिएका छन्। राष्ट्रिय वाणिज्य बैंकले ऊर्जा बचत गर्ने विभिन्न 13 कम्पनीलाई 6.5 करोड़ रूपियाँ अनुदान वितरण गरेको छ। जर्मन सरकारको KfW बैंक मार्फत प्राप्त अनुदान सहयोगमा संचालित ऊर्जा बचत कार्यक्रम नेपालको अनुदान सहयोग कार्यक्रम अन्तर्गत शुक्रबार त्यस्तो अनुदान रकम हस्तान्तरण गरिएको राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ। अनुदान पाउने कम्पनीहरूमा एसियन थाई फूड्स, जस्मिन हाइजिन प्रोडक्ट्स, ताजा फूड्सलाई 1.1 करोड़ रूपियाँ, नेपाल वायर्स एण्ड केबललाई 64,84,000 रूपियाँ, पञ्चकन्या स्टील इण्डस्ट्रीजलाई 63,91,000 रूपियाँ, पञ्चकन्या मेटल इण्डस्ट्रीज 44,19,000 रूपियाँ सहित अन्य विभिन्न कम्पनीहरूले अनुदान प्राप्त गरेका छन्। मितव्यय तथा प्रभावकारी ऊर्जा बचत हुने गरी कम्पनीहरूले यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग देउता आदान प्रदान तथा अनुदान रकमको चेक राष्ट्रिय वाणिज्य बैंकमा आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हालसम्म कार्यक्रम अन्तर्गत 30 भन्दा बढी उद्योगहरूलाई 16,35,00,000 रूपियाँ भन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकिएको जानकारी दिनुभयो। विदेशी विनिमय डेरिभेटिभ कारोबारलाई समेट्ने छुट्टै कानूनी व्यवस्था गर्नुपर्ने सुझाव राष्ट्र बैंकले दिएको छ। नेपाल राष्ट्र बैंकले हालै गरेको एक अध्ययन प्रतिवेदनले छुट्टै कानूनी व्यवस्था गर्नुपर्ने खाँचो औल्याएको हो। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले गरेको अध्ययनले नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार अझै प्रारम्भिक अवस्थामा रहेको देखिएको उल्लेख गरिएको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाव घटेको छ। शुक्रबार सुन तोलामा 400 रूपियाँले घटेर कारोबार भएको छ। छापाबाल सुन प्रतितोला 92,000 रूपियाँमा र तेजाबी सुन प्रतितोला 91,000मा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
अब खेल समाचार गिरिशा उपाध्यायबाट।
शहीद स्मारकीय डिभिजन लीगको उद्घाटन खेलमा फ्रेन्च र नवप्रवेशी सातदो बाटो युथ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन्। अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार सार्वजनिक गरेको कार्यतालिका अनुसार कार्तिक 29 गते हुने उद्घाटन खेलमा फ्रेन्च र सातदो बाटोले प्रतिस्पर्धा गर्ने भएका हुन्। लीगको पहिलो खेल दशरथ रंगशालामा साँझ 5 बजे हुनेछ भने खेल फ्लड लाइटमा खेलाइने एन्फाले जनाएको छ। गत वर्षको विजेता मच्छिन्द्रले पहिलो खेलमा न्यूरो टीमसँग र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले अर्को विभागीय टोली नेपाल पुलिससँग क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने गत सिजन तेस्रो स्थानमा रहेको मनाङ मस्याङदीले जाउला खेलसँग प्रतिस्पर्धा गर्नेछ। मनाङ लीगमा सबैभन्दा धेरै 8 पटक उपाधि हातबाट सफल क्लब हो। त्यस्तै 3 स्टारले ललितपुर डबरीमा च्यासल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। लीगमा जम्मा 91 खेल हुने लीगका निर्देशक संजीव मिश्रले जनाएका छन्। इण्डियन प्रिमियर लीग आईपीएलको अर्को संस्करणमा पुराना 8 फ्रेन्चाइजले 4 खेलाड़ी मात्र रिटर्न गर्न पाउने भएका छन्। अर्को सिजनका लागि आईपीएलमा 2 नयाँ टीम थपिएका छन्। यसपटक सीमित संख्यामा खेलाड़ी रिटर्न गर्ने प्रावधान राखिएको छ, जस अन्तर्गत यसअघि खेल्दै आएका 8 टीमले 4 खेलाड़ीसम्म रिटर्न गर्न पाउनेछन्। यस्तै नयाँ थपिएका फ्रेन्चाइज टीमले भने अक्सन अघि 3 खेलाड़ी छनौट गर्न पाउनेछन्। 8 टीमले 4 खेलाड़ी रिटर्न गर्दा बढ़ीमा 3 भारतीय खेलाड़ी राख्न पाउनेछन् वा 2 स्वदेशी र 2 विदेशी खेलाड़ी टीममा राख्न पाउनेछन्। थपिएका 2 नयाँ टोली लखनऊ र अहमदाबादको हकमा शुरूमा छानिने खेलाड़ीमा 2 स्वदेशी र 1 विदेशी हुनुपर्नेछ। यसपटक राइट टू म्याच भने प्रयोग गर्न पाइने छैन। साबिक विजेता वेस्ट इण्डिज र बंगलादेश यूएई ओमानमा जारी आईसीसी T20 विश्वकपको सुपर 12मा पहिलो जितका लागि प्रतिस्पर्धामा रहेका छन्। पहिलो 2 खेलमा पराजित भएपछि उपाधि रक्षाका लागि वेस्ट इण्डिजलाई ठूलो धक्का लागेको छ। समूह एमा वेस्ट इण्डिज अन्तिममा छ भने बंगलादेश वेस्ट इण्डिज भन्दा 1 स्थान माथि रहन सफल रहेको छ। बंगलादेशले सुपर 12मा पहिलो 2 खेलमा हार बिहोरेको भए पनि रन रेटका आधारमा बंगलादेश वेस्ट इण्डिजलाई पछि पार्न सफल रहेको छ। अबको हारले प्रतियोगितामा दुवै टोलीको यात्रा समाप्त हुन सक्नेछ। दुवै समूहबाट शीर्ष 2ले सेमी फाइनलमा आफ्नो स्थान बनाउनेछन्। 1 समूहमा 6 टोली रहेका छन्। आजको खेल वेस्ट इण्डिज र बंगलादेशका लागि चुनौतीपूर्ण रहेको छ। यसअघिको खेलमा वेस्ट इण्डिज इंग्ल्याण्ड विरूद्धको खेलमा 55 रनमा अल आउट भएको छ। दोस्रो खेलमा वेस्ट इण्डिजलाई दक्षिण अफ्रिकासँग 8 विकेटले पराजित भएको छ। त्यसकारण बंगलादेश विरूद्ध पनि वेस्ट इण्डिजलाई स्पिनर अवरोध बन्न सक्ने देखिन्छ। बंगलादेशसँग उत्कृष्ट स्पिनर बलर रहेका छन्, तर बंगलादेश यूएईमा लय भेटाउन संघर्ष गरिरहेको छ। पहिलो खेलमा श्रीलंकासँग 5 विकेटले हारेको बंगलादेश दोस्रो खेलमा इंग्ल्याण्डसँग 8 विकेटले पराजित भएको थियो। यसैबीच समूह बी अन्तर्गत आजै पाकिस्तान र अफगानिस्तान बीच खेल हुँदैछ। पाकिस्तानले दुवै खेल जितेर शीर्ष स्थानमा कायम गर्न सफल भएको छ भने अफगानिस्तान 1 खेल जितेर 2 स्थानमा रहेको छ।
अब मौसम। आगामी 24 घण्टामा देशका पहाड़ी भागमा आंशिक बदली भई उच्च हिमाली क्षेत्रका 1-2 स्थानमा हिमपातको सम्भावना रहेको र बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 26 डिग्री सेल्सियस, न्यूनतम 13.4 डिग्री सेल्सियस, काठमाण्डौको अधिकतम 25 डिग्री सेल्सियस, न्यूनतम 12.1 डिग्री सेल्सियस, पोखराको अधिकतम 26.9 डिग्री सेल्सियस, न्यूनतम 16.7 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 27.7 डिग्री सेल्सियस, न्यूनतम 13.6 डिग्री सेल्सियस र दिपालको अधिकतम 30 डिग्री सेल्सियस, न्यूनतम 15.2 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। संयुक्त अधिराज्यको ग्लास्गोमा यही कार्तिक 15 र 16 गते हुने जलवायु परिवर्तन सम्बन्धी सम्मेलन COP26मा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउबा आज बिहान लन्डन प्रस्थान। संघीय संसदको चालू अधिवेशन आज राति 12 बजेदेखि अन्त्य हुँदै न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिष्कार गरेकाले आज पनि सर्वोच्च अदालतमा मुद्दाको सुनवाई हुन सकेन। 10 राष्ट्रिय महाधिवेशनमा सहभागी हुनेको संख्या 1,999 बनाउने नेकपा एमालेको निर्णय र जलवायु परिवर्तन सम्बन्धी वर्ल्ड लीडर समिट COP26मा भाग लिन विश्वभरका नेताहरू ग्लास्गो पुग्ने क्रम शुरू। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।